यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सहकारी ठगी प्रकरणमा सत्तारूढ़ दल र प्रमुख प्रतिपक्षी दल संसदीय छानबिन समिति गठनका लागि सहमत। आज समितिको कार्यादेश टुंगो लगाइने। अहिलेको राजनैतिक गतिरोध निकासको दिशातर्फ अघि बढ़ेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। संघीय संसदको चालू अधिवेशन निर्वाध रूपमा सञ्चालन हुनुपर्नेमा सभामुख देवराज घिमिरेको जोड़। र अफगानिस्तानमा बाढ़ीका कारण कम्तीमा 50 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्तारूढ़ दल र प्रमुख प्रतिपक्षी दल सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन्। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो। लेखकका अनुसार छानबिन समितिको कार्यादेश टीओआर आज बिहान छलफलपछि टुंगो लगाइनेछ। छानबिन समितिको कार्यादेश निर्माणका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरू बसेर त्यसलाई मूर्त रूप दिइने पनि उहाँले बताउनुभयो। छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आज संसद बैठक सहज रूपमा अघि बढ़ने विश्वास लिएको प्रमुख सचेतक लेखकले बताउनुभयो। यसअघि छानबिन समिति गठन गर्ने विषयमा हिजो चरणबद्ध रूपमा छलफल भएको थियो। शुरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानून मन्त्री पदम गिरी लगायतसँग छलफल गर्नुभएको थियो। सभामुखसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्ड सहित सत्तारूढ़ दलका नेताहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक लगायतसँग छलफल गर्नुभएको थियो। उप प्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देखिएको राजनैतिक गतिरोध निकासको दिशातर्फ अघि बढ़ेको बताउनु भएको छ। नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधको अन्त्यका लागि आफू हरेक पक्षसँग संवादमा रहेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जेठ 7 गते सोमबार आफूले संसदमा विश्वासको मत लिने र आफूलाई संख्यात्मक रूपमा फरक परे पनि विश्वासको मत भने प्राप्त हुने बताउनुभयो।
7 गते फेरि एकचोटि विश्वासको मत लिने भनेर मैले संसद सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु। पर्सि 7 गतेको दिन विश्वासको मत लिनेछ। अहिले चौथो पटक लिन परेको हुनाले यो 5औं 6औं हुँदै जाने हो कि भन्ने जस्तो त देखिन्छ। तर जति पटक लिन परे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा विश्वस्त छु। कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइरहेछ, तर विश्वासको मत प्राप्त हुन्छ। एकचोटि त झन्डै 100% प्राप्त पनि भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ।
प्रधानमन्त्री प्रचण्डले सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट निर्माण भइरहेको उल्लेख गर्नुहुँदै नीति तथा कार्यक्रम अनुसार आगामी बजेटको निर्माणमा विशेष ध्यान दिएको पनि बताउनुभयो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले राजनीतिक गतिरोध देखिए पनि देशले राम्रो गति लिने विश्वास व्यक्त गर्नुभयो।
हामी सबै घटनालाई यसो निहालिरहेका छौं, अवलोकन गरिरहेका छौं। नेपालको राजनीतिले कुन कोर्स लिएर जाने हो, यो सबै कुराहरूको सन्दर्भमा पनि राम्रो दिशामा यो देशको राजनीति अगाडि बढ़ोस्। हामी चाहन्छौ यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको कम्युनिष्टहरूको बीचको एकता र समझदारी एउटा नयाँ उचाइमा पुगोस्। सबै किसिमको संकटतालाई परित्याग गरेर अघि बढ्न सकोस्।
अध्यक्ष नेपालले वामपन्थीहरूको एकतामा पनि त्यस अवसरमा जोड़ दिनुभयो। सभामुख देवराज घिमरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद सधैं बन्धक बन्न नसक्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कमिटिको चौथो साधारण सभा तथा पत्रकारिताको सामूहिक विमर्श विषयमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन संचालनका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो। सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रम र बजेटका साथै महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने दायित्व भएको चालू अधिवेशन निर्वाध रूपमा संचालन हुनुपर्नेमा जोड़ दिनुभयो। सभामुख घिमिरेले सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र पत्रकारिता जगतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। सभामुख घिमिरेले समानुपातिक प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्थाबीच राजनैतिक स्थायित्व र समृद्धिका लागि पत्रकारलाई कलम चलाउन सुझाव दिनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले जनताबाट निर्वाचितहरूले आफूले जे गरे पनि हुन्छ भन्ने दम्भ र निरंकुश भावनाले काम गरेमा लोकतन्त्र सबल नहुने स्पष्ट गर्नुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जेठ 26 गतेको निर्वाचन सर्छ भन्ने आशंका नराख्न आग्रह गर्दै निर्वाचन समिति गठन गरी समितिले कार्य प्रारम्भ गरिसकेको बताउनुभयो। साधारण सभाले सांगठनिक र आर्थिक प्रतिवेदनका साथै पत्रकारितालाई शुद्धिकरण गर्ने लगायतका विभिन्न घोषणा पत्र पारित गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ। नेपाली कंग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनको 12 साधारण सभाको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै सभापति देउवाले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले देशका विभिन्न क्षेत्रमा फाइदा दिइरहेको बताउनुभयो। सभापति देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको सुरक्षाका लागि सबै क्षेत्र जिम्मेवार भई लाग्नुपर्ने बताउनुभयो।
जो रेमिटेन्सको पैसा आउँछ नेपाललाई, जो चाहिँ विदेशी पैसा पनि आउँछ, त्यसले गर्दाखेरि नेपालको चाहिँ रेमिटेन्स मात्रै होइन, अरू पनि धेरै नेपाललाई फाइदा हुन्छ। अर्कोतिर व्यापारी हाम्रो चाहिँ नेपालीहरू रोजगारीमा गएका साथीहरू ठगिनु भएन, दुःख पाउनु भएन, कठमा जेल पनि थुनिया छन्, धेरै दुःख भएका छन्। त्यसैले यो वैदेशिक जो रोजगार व्यवसाय एसोसिएसन छ, यसले चाहिँ यसलाई लिड रोल लिनुपर्ने छ।
सभापति देउवाले वैदेशिक रोजगारमा समस्यामा परेकाहरूको समस्या समाधानका लागि सरकारलाई झनै गम्भीर हुन समेत आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
वायु प्रदूषणबाट बच्न फोहोर नजलाऊ, सवारी साधनको सर्भिसिङ समयमै गरौं र बाहिर निस्कदा सधैं मास्कको प्रयोग गरौं। यूएसएआईडी स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमानदारीपूर्वक वहन गर्दै आएको बताउनु भएको छ। पूर्व न्यायाधीश फोरम नेपालको 8 वार्षिक साधारण सभाका अवसरमा हिजो काठमाण्डुमा आयोजित कानूनी शासनको वर्तमान अवस्था विषय कार्यक्रममा प्रधान न्यायाधीश श्रेष्ठले कानूनको शासन प्रवर्धनका लागि न्यायाधीश र न्यायपालिका सधैं गम्भीर र संवेदनशील रहिआएको उल्लेख गर्नुभयो। कानूनी शासनको परिपालन गर्ने संस्कारको विकास हुनुपर्ने उल्लेख गर्नुहुँदै प्रधान न्यायाधीश श्रेष्ठले अदालतले एउटै विषयमा पटक पटक आदेश गर्नुपर्ने अवस्था सुखद नभएको उल्लेख गर्नुभयो। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशहरू गोपाल पराजुली, रामकुमार शाह र ओम प्रकाश मिश्रले फैसला कार्यान्वयनमा समस्या देखिएको, बजेट कम विनियोजन गरिएको तथा आवश्यक जनशक्ति समेत नहुनुले राज्यले न्यायालयको मर्म र भावना बुझ्न नसकेको टिप्पणी गर्नुभयो। सर्वोच्च अदालतका न्यायाधीश प्रकाश सिंह राउतले स्वच्छ, स्वतन्त्र र निर्भीक रूपमा न्याय दिने सवालमा न्यायाधीश डराउने अवस्था आए जनता स्वयं डराउने परिस्थिति निर्माण हुने घटना सुनाउँदै पछिल्लो समय न्यायालय आफ्नो लयमा फर्किएको बताउनुभयो। आयोजक संस्था पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले जनताको आस्थाको धरोहरका रूपमा रहेको अदालतप्रतिको साख कायम राख्न न्यायाधीशले पनि सुझबुझपूर्ण निर्णय सुनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनैतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताउनु भएको छ। हिजो काठमाण्डुमा आयोजित कश्यप प्रसाद पौडेलको कथा संग्रह आरनको आगो विमोचन समारोहमा महामन्त्री शर्माले देशभित्र राजनीतिक संकटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रूपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो। महामन्त्री शर्माले जुनसुकै दल र आस्था भए पनि देशभित्र आर्थिक संकट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकै ठाउँमा आउन आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जनता समाजवादी पार्टी पर्साले हिजो वीरगंजमा आयोजना गरेको सम्मान तथा अगुवा कार्यकर्ता भेलामा उहाँले सरकारी अस्पतालबाट वितरण गरिने औषध उपचार सेवाको गुणस्तरसँगै आवश्यकताका आधारमा विशेषज्ञ सेवा समेत सञ्चालन गर्ने सोचका साथ सरकार अघि बढ़ेको बताउनुभयो। मन्त्री यादवले वीरगंजको नारायणी अस्पतालको बजेट बढ़ाउने तयारी भएको पनि बताउनुभयो। उहाँले नारायणी अस्पतालमा चाँडै क्यान्सर रोगीको उपचारको व्यवस्था गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। तनहुँको बन्दीपुर दुई बट्टार स्थित सुले रहमा हिजो पौडी खेल्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बन्दीपुर छ बस्ने 20 वर्षका विनोद गुरूङ र सो स्थानका 20 वर्षकै हीरा गुरूङको मृत्यु भएको हो। छजना साथी मिलेर पौडी खेल्न गएका मध्ये अन्य चारजना सकुशल रहेको प्रहरी निरीक्षक मोहन कुमार खड्काले जानकारी दिनुभयो। मकवानपुरको बकैया गाउँपालिका 12 चौतारा स्थित कान्ति लोकपथमा हिजो सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका 6 17 वर्षीय विवेक शाह र बकैया गाउँपालिका 12 65 वर्षीय प्रेमबहादुर ब्लोमको मृत्यु भएको हो। ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको कार सड़कबाट 500 मिटर तल खसेको थियो। भारतमा जारी लोकसभा चुनावलाई मध्यनजर गर्दै बिहार राज्यसँग सीमा जोड़िएको मध्य प्रदेशका सप्तरी सिराह धनुषा महोत्तरी सर्लाही तथा रौतहट जिल्लाका सिमानाका हिजो बिहानदेखि 3 दिनका लागि बन्द गरिएको छ। बिहार राज्यको मधुबनी सीतामढ़ी तथा पूर्वी चम्पारणको केही क्षेत्रमा जेठ 7 गते चुनाव हुने भएकाले हिजोदेखि सोमबार 12 बजे रातिसम्मका लागि दुवै देशको सीमानाका बन्द गरिएको ती जिल्लाका जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। यस्तै भारतीय सीमासँग जोड़िएका बाँके नेपालगंजको जमुना सीमानाका गैराती 10:30 बजेदेखि बन्द भएको छ। टिम्स कार्ड र गाइड लिएर पर्यटकीय क्षेत्रमा जानुपर्ने भए पनि नेपाल पर्यटन बोर्डले चेकपोस्ट नराख्दा पर्यटकहरू टिम्स कार्ड बिना नै पदयात्रामा जाने गरेका छन्। एक वर्ष अगाडिदेखि अनिवार्य गरिए पनि चेकपोस्ट नहुँदा नेपाल सरकारको राजस्व समेत गुमेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको यो रिपोर्ट।
अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने पर्यटकले टिम्स कार्ड लिए नलिएको र गाइड सँगै लगे नलगेको जाँच गर्ने गरी चेकपोस्ट राखिएको छैन। टिम्स कार्ड र गाइड नलिई जाने पर्यटकहरूको संख्या बढ्दै गएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी बताउनुहुन्छ। कास्कीको अन्नपूर्ण गाउँपालिका बिरेठाटीमा टानले अनुगमन समेत गरेको छ। पर्यटकले पदयात्रा सूचना प्रणाली टिम्स कार्ड र गाइड लिएर जाँदा पदयात्रामा कहाँ कहाँ पुगे भन्ने रेकर्ड राखिन्छ। यसले गर्दा उच्च हिमाली क्षेत्रमा गएका पर्यटकलाई यात्रामा जाँदा समस्या परे उद्धार गर्न सजिलो हुने थियो। तर चेकपोस्ट नै नभएपछि टिम्स शुल्क तिरेर पदयात्रामा पर्यटक नै जान छाडेका छन्। त्यसले राजस्व पनि गुमेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी बताउनुहुन्छ।
व्यवस्थापन ढिला सुस्तीको कारणले चेकपोस्टहरू स्थापना हुन नसक्नु र टिम्स राम्रोसँग हुन नसक्नुले धेरै मात्रामा राजस्व पनि गुमे। गत 2 महिना अगाडि एकजना पर्यटक मारदिए मालमा ट्रेकिङ जाने क्रममा हराउनु भएको छ, अहिलेसम्म पनि भेट्नु भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने सार्क मुलुकका पर्यटकहरूले 1,000 र अन्य मुलुकका पर्यटकहरूले 2,000 रुपियाँ तिर्नुपर्छ। तर अहिले कतिपय पर्यटक गाइड बिनै पदयात्रामा जान्छन्। टिम्स शुल्क समेत नतिरिएको पर्यटक गाइड अर्जुन अधिकारी बताउनुहुन्छ।
केन्द्रबाट भन्ने मात्रै भयो, ग्राउन्ड लेभलमा चेक अनुगमनहरू कसैबाट पनि भएन। त्यही हुनाले टिम्स कार्ड चाहिन्छ भने तापनि हामीले लिनु पर्दैन। अब अहिले पनि मेरो स्थितिमा ट्रेकिङ गरेर आए, टिम्स कार्ड नलिकन आए।
नेपाल पर्यटन बोर्डले नियम लागू हुन अघि नै संरक्षण क्षेत्रको प्रवेश मार्गमा चेकपोस्ट राख्नुपर्ने हो। अनिवार्य गाइड र टिम्स लागू भएको 1 वर्ष पूरा हुँदा पनि अहिलेसम्म पनि चेकपोस्ट नराख्दा पर्यटकहरू बिना टिम्स कार्ड र गाइड बिनै पदयात्रामा जान्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र एक्याबले भने संरक्षण क्षेत्रमा जानु अघि पर्यटकले संरक्षण क्षेत्रमा जानका लागि अनुमति लिए नलिएको जाँच गर्ने गरेको छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगाखोकीले सतायो भने किन होला।
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगाखोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राण घातक रोगको जोखिम पनि बढाएको छ।
ओहो, त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु, हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यो भने वायु प्रदूषण कम गर्न सकिन्छ। साथै बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यो भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
वायु प्रदूषणबाट बच्न फोहोर नजलाऊ, सवारी साधनको सर्भिसिङ समयमै गरौं र बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गरौं। USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा अकस्मात आएको बाढ़ीका कारण कम्तीमा 50 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण अन्य धेरै मान्छे हराइरहेको पनि अधिकारीहरूले जनाएका छन्। बाढ़ीले करिब 2,000 घर ध्वस्त पार्नुका साथै हजारौं गाईवस्तु मरेको त्यहाँका अधिकारीहरूले उल्लेख गरेका छन्। विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी भगलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढ़ीका कारण 300 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। इजरायली सेनाको आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 40 प्यालेस्टाइनीको मृत्यु भएको छ। रफा क्षेत्रमा जसरी भए पनि हमासलाई समाप्त पार्ने भन्दै इजरायलले व्यापक कार्यवाही शुरू गरेको हो। कार्यवाहीबाट बस्न दक्षिणी रफा क्षेत्रमा रहेका 6,30,000 मानिस अन्यत्रै भागिसकेको र उत्तरी क्षेत्रबाट करिब 1,00,000 मानिस भाग्ने क्रममा रहेका छन्। हमासले भने रफा र गाजा क्षेत्रमा इजरायलले जारी राखेको स्थल आक्रमणको अन्तिम समयसम्म पनि डटेर सामना गर्ने बताएको छ। गत अक्टोबर 7 इजरायलको सीमा प्रवेश गरी हमास विद्रोही समूहले करिब 1,200 जनाको हत्या र 200 जनाको अपहरण गरेपछि इजरायलले शुरू गरेको हमास विरूद्धको कार्यवाहीमा हालसम्म कम्तीमा 35,386 जनाको मृत्यु भइसकेको छ भने करिब 80,000 मानिस घाइते भएका छन्। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि कार्यविधि बनाउन मन्त्रालयमा छलफल भइरहेको बताउनु भएको छ। नेपाल उद्योग तथा व्यवसाय महासंघद्वारा शनिबार आयोजित कर्पोरेट परिषदको प्रथम भेलामा उद्योग मन्त्री भण्डारीले खानी तथा खानीजन्य उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालनको प्रक्रिया नगरी अटेर गर्ने उद्योगलाई खारेजको प्रक्रियामा लगिने बताउनुभयो। मन्त्री भण्डारीले उद्योग व्यवसायको क्षेत्रमा नीतिगत सुधार नभएसम्म समृद्धि नआउने भएकोले सरकार उद्योग तथा व्यवसायका क्षेत्रमा नीतिगत सुधारको काममा लागेको उल्लेख गर्नुभयो। उद्योग मन्त्रालय अहिले उद्योग व्यवसाय सञ्चालनका लागि भइरहेका जटिलता हटाउनका लागि विभिन्न ऐन संशोधनमा जुटेको समेत मन्त्री भण्डारीले कार्यक्रममा उल्लेख गर्नुभयो। चितवनको देवनगर सब स्टेशन शनिबारदेखि सञ्चालनमा आएको छ। चितवनको भरतपुर महानगरपालिका 6 देवनगरमा निर्माण गरिएको 3311 केवी क्षमताको सब स्टेशन तथा गोन्द्राङ देवीनगर 33 केवी प्रसारण लाइन सञ्चालनमा आएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रूपमा ती दुवै आयोजनाको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा भरतपुर नगरपालिकाका प्रमुख रेणु दाहालले विद्युत आपूर्तिमा रहेको न्यून भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको लगायतका उपभोक्ताहरूबाट आउने गरेका गुनासाहरू देवनगर सब स्टेशन सञ्चालनमा आएपछि सम्बोधन हुने बताउनुभयो। कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी 50 वर्षमा महानगरपालिकामा हुने विद्युत मागको प्रक्षेपण गरी 24 घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अघि बढाइ सकेको बताउनुभयो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व ब्याङ्कको ग्रिड सोलर तथा ऊर्जा क्षमता आयोजना अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा 33 केवी लाइन र सब स्टेशन निर्माण गरिएको हो। गोन्द्राङ देवनगर 33 केवी प्रसारण लाइन र सब स्टेशनको लागत 10 करोड़ रहेको आयोजना निर्देशक अच्युत घिमिरेले जानकारी दिनुभयो। कैलाली जिल्लामा यस वर्ष हिउँदे बाली उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र कैलालीले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा गहुँ उत्पादन 3.42% वृद्धि भएको जनाएको छ। गहुँको दाना लाग्ने बेलामा पानी परेकोले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताउनुभयो। यस वर्ष 32,840 हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा 1,12,312 मेट्रिक टन गहुँ उत्पादन भएको छ। यो वर्ष जिल्लामा 14,060 हेक्टरमा तेलन बाली लगाइएकोमा 14,032 मेट्रिक टन उत्पादन भएको छ। त्यसै गरी यस वर्ष कैलाली जिल्लामा मसला बाली उत्पादनमा समेत वृद्धि भएको छ। यो वर्ष 16,667 हेक्टर क्षेत्रफलमा मसला खेती गरिएकोमा 19,017 मेट्रिक टन उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ। यो वर्ष कैलालीमा जम्मा 59,225 हेक्टर क्षेत्रफलमा हिउँदे खेती गरिएकोमा 3,06,819 मेट्रिक टन उत्पादन भएको जनाएको छ। तनहुँको आबुखैरेनीका महिलाहरूले घरधन्दा सकेर ढाका बुन्ने काम गरी राम्रो आमदानी गर्न थालेका छन्। स्थानीय महिलाहरूलाई सरकारी र गैर सरकारी विभिन्न निकायहरूले ढाका कपड़ा बुन्ने तालिम प्रदान गरेपछि महिलाहरू ढाका बुनेर व्यावसायिक भएका हुन्। आबुखैरानी गाउँपालिका तीनकी ऋतु थापा मगरले घरधन्दा सकेर ढाका बुन्ने 3 महिने तालिम लिएर व्यवसायमा लाग्नु भएको छ। ढाका उत्पादनका लागि आवश्यक कच्चा पदार्थ काठमाडौँबाट ल्याउने गरेको उहाँले जानकारी दिनुभयो। दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आउनुभएका विष्णु चौधरीले बाबु बाजेको पेसा अप्नाएर उद्यमी बन्नु भएको छ। पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपड़ा समेत ढाकाबाट बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उहाँको भनाइ छ।
भुवन आचार्य, अब खेल समाचार।
गोदावरी मेयर कपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ। गोदावरी बहुद्देश्य रंगशालाको झ्यालुङटार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रगिरी नगरपालिकालाई 2-1 गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगरपालिका विजेता बनेको छ। उपाधि विजेता काठमाडौँ महानगरपालिकाले प्रथम पुरस्कार 5 लाख र उपविजेता चन्द्रगिरी नगरपालिकाले 3 लाख रूपियाँ प्राप्त गरेका छन्। गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख 15 गतेदेखि प्रथम उपत्यका व्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता भएको हो। उपत्यका भित्रका 14 वटा पालिकाका 15 वटा टीम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी भएका थिए। तेस्रो राष्ट्रिय पोखरा साइकल दौड़ प्रतियोगिताको उपाधि पुरूषतर्फ प्रकाश थापा मगर र महिलातर्फ उषा खनालले जितेकी छिन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिले पोखरामा शनिबार आयोजना गरेको प्रतियोगितामा प्रकाशले निर्धारित 28 किलोमिटर दूरी 1 घण्टा 37 मिनट 13 सेकेण्ड र उषाले निर्धारित दूरी 20 किलोमिटर 1 घण्टा 39 मिनट 10 सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्। प्रतियोगिताका विजेता दुवैजनालाई जनै 50,000 नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै प्रतियोगितामा पुरूषतर्फ सूरज राणा मगर दोस्रो, हिमाल टमटा तेस्रो, अच्युत कृष्ण खरेल चौथो र लक्ष्मण मल्ल 5 भएका छन्। त्यस्तै प्रतियोगितामा महिलातर्फ हुमी बुढा मगर दोस्रो, इन्द्रकुमारी तामाङ तेस्रो, सोफिया बिक चौथो र प्रेमा परियार 5 भएकी छिन्। प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला पुरूष खेलाड़ीले क्रमशः 30,000 र 20,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र तथा चौथो र पाँचौं हुनेले क्रमशः 10,000 र 5,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा 12 भन्दा बढी जिल्लाका खेलाड़ीहरू सहभागी भएका थिए। विभागीय टोली नेपाल एपीएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी20 क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई 2 रनले हराउँदै उपाधि चुमेको हो। लीग चरणदेखि अपराजित रहँदै सुदूरपश्चिममाथि रोमाञ्चक जीतसँगै एपीएफले लगातार 4 पटक यो उपाधि उचालेको छ। जीतका लागि एपीएफले दिएको 156 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम 20 ओभरमा 5 विकेटको क्षतिमा 153 रनमा समेटिएको थियो। सुदूरपश्चिमका लागि कविता जोशीले अभिजित 67 रन बनाए पनि टोली च्याम्पियन बन्न सकेन। यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 155 रन बनाएको थियो। एपीएफका लागि कप्तान सीता राणा मगरले सर्वाधिक 74 रन बनाए। प्रतियोगितामा एपीएफसँगै बागमती, सुदूरपश्चिम, कोशी प्रदेश र आयोजक ललितपुर मेयर 11 गरी 5 टोलीले भाग लिएका थिए।
सुमिता लामा, अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यता बदलिरहे कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 33.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.3 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 89%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सहकारी ठगी प्रकरणमा सत्तारूढ़ दल र प्रमुख प्रतिपक्षी दल संसदीय छानबिन समिति गठनका लागि सहमत, आज समितिको कार्यादेश टुंगो लगाइने। अहिलेको राजनैतिक गतिरोध निकासको दिशातर्फ अघि बढ़ेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, संघीय संसदको चालू अधिवेशन निर्वाध रूपमा सञ्चालन हुनुपर्नेमा सभामुख देवराज घिमिरेको जोड़ र अफगानिस्तानमा बाढ़ीका कारण कम्तीमा 50 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।